الله الله
إيدر
القابض الباسط الخافض الرافع المعز المذل السميع البصير الحكيم.
You're listening to Eders.com.
اگر میں یہ کہوں کہ جب سے دنیا قائم ہوئی ہے آج تک کا میں دنیا کا جالیم ترین بدترین درندہ صفت لیکن خوش قسمت انسان ہوں تو یہ میرا بالکل سچا تعارف ہوگا. میں ضلع مظفر نگر کے بڈھانا تحصیل کے مسلم راجپوت اکثریت والے گاؤں میں ایک اہیر کے گھر اب سے تقریباً 42 یا 43 سال قبل پیدا ہوا. میرا گھرانہ نہایت ہندو مذہبی تھا لیکن جرائم پیشہ تھا. والد اور چچا جرائم پیشہ گروہ کے سرکردہ لوگوں میں سے تھے. لوٹ مار ظلم خاندانی طور پر گھٹی میں پڑا تھا. 1987 میں میرٹھ کے فسادات کے موقع پر اپنے باپ کے ساتھ رشتہ داروں کی مدد کے لیے میرٹھ رہا اور ہم دونوں نے کم از کم 25 مسلمانوں کو اپنے ہاتھ سے قتل کیا. اس کے بعد مسلم نفرت کے جذبے سے متاثر ہو کر بجرنگ دل میں شامل ہوا. بابری مسجد رام جنم بھومی کجیے میں 1990 میں ساملی میں کتنے ہی مسلمانوں کو قتل کیا. 1992 میں بڈھانا میں بہت سے مسلمانوں کو قتل کیا. بڈھانا میں ایک بہت مشہور نام کا بدماش مگر سچا مسلمان تھا جس سے پورے علاقے کے غیر مسلم تھراتے تھے. میں نے اپنے ایک ساتھی کے ساتھ اس کو گولی مار دی. مسلم دشمنی میں مجھے درندے نے ایک ایسی ظالمانہ حرکت بھی کی. شاید بربریت اور ظالمانہ حرکت آسمان کے نیچے اور زمین کے اوپر کسی نے نہ دیکھی ہوگی اور نہ سنی ہوگی اور نہ خیال کیا ہوگا. قرآن شریف کے تیسرے پارے میں ایک سورت بروج ہے. اس میں آگ کی کھائی والوں کے بارے میں اللہ نے کہا ہے جو برباد ہوئے اور ہلاک ہو گئے کیے گئے. یہ سورت شاید میرے لیے میرے بارے میں اتری ہے. بس اتنا ہے کہ اس میں انہیں آگ والے یعنی جہنمی کہا گیا. میرے قبول اسلام کا واقعہ ہر مایوس کو امید دلانے والا ہے کہ وہ کرپاوان اور دیالو اللہ جب میرے ساتھ ایسا کرم کر سکتا ہے تو کسی کو مایوس ہونے کی کہاں گنجائش ہے. میرے ایک بڑے بھائی تھے. ظلم اور جرائم کے باوجود ہم دونوں بھائیوں میں حد درجہ محبت تھی. میرے بھائی کی دو لڑکیاں اور دو لڑکے تھے جبکہ میرے کوئی اولاد نہیں ہے. بڑے بھائی کی بڑی لڑکی کا نام ہیرا تھا. وہ عجیب دیوانی لڑکی تھی. بہت ہی بھاوک تھی. جس سے ملتی بس دیوانوں کی طرح اور جس سے نفرت کرتی پاگلوں کی طرح. کبھی کبھی ہمیں یہ خیال ہوتا کہ شاید اس پر اوپری اثر ہے. کئی سیانوں وغیرہ کو بھی دکھایا مگر اس کا حال جو کا تو رہا. اس نے 8ویں کلاس تک اسکول میں پڑھا. بڑی ہو گئی اس کو گھر کے کام میں لگا دیا مگر اس کو آگے پڑھنے کا بہت شوق تھا اور اس نے گھر والوں کی مرضی کے بغیر ہائی اسکول کا فارم بھر دیا اور 8 دن تک کھیتوں میں مزدوری کی تاکہ فیس بھر سکے اور کتابیں منگوا سکے. جب کتابیں اس کی خود سمجھ میں نہیں آئی تو برابر میں ایک براہمن کے گھر اس کی ایک لڑکی سے پڑھنے جانے لگی. براہمن کا لڑکا بدماش اور ڈاکو تھا. نہ جانے کس طرح میری بھتیجی ہیرا کو اس نے بھگایا بہکایا اور اس کو لے کر رات میں فرار ہو گیا. وہ اس کو لے کر بڑوت کے پاس ایک جنگل میں جہاں اس کا گروہ رہتا تھا پہنچا. وہ اس کے ساتھ چلی تو گئی مگر وہاں جا کر اسے اپنے ماں باپ کی عزت جانے اور ان کی بدنامی اور اپنی غلطی کا احساس ہوا. وہ چپکے روتی تھی. اس گینگ میں ادریس پور کا ایک مسلمان لڑکا بھی رہتا تھا. ایک روز اس نے اسے روتے ہوئے دیکھ لیا. اس نے رونے کی وجہ معلوم کی. اس نے بتایا کہ میں کم عمری اور کم سمجھی میں اس کے ساتھ تو آ گئی مگر مجھے اپنی عزت خطرے میں لگ رہی ہے اور میرے ماں باپ کی پریشانی مجھے بہت یاد آ رہی ہے. اس کو ہیرا پر ترس آ گیا اور اس نے بتایا کہ میں مسلمان ہوں اور مسلمان اپنے عہد کے سچی کو کہتے ہیں. میں تجھے اپنی بہن بناتا ہوں. میں تیری عزت کی حفاظت کروں گا اور تجھے اس جنگل سے نکال کر صحیح سلامت تیرے گھر پہنچانے کی کوشش کروں گا. उसने अपने साथियों से कहा कि लड़की तो बहुत बहादुर और अपने इरादे की पक्की मालूम होती है, हमें अपने गिरोह में एक दो लड़कियों को जरूर शामिल करना चाहिए, अक्सर हमें उसकी जरूरत होती है। अब जंगल में उसको साथ रखने का तरीका ये है कि उसको लड़कों के कपड़े पहनाओ। उसकी बात सब साथियों की समझ में आ गई। हीरा को मर्दाना कपड़े पहनाकर लड़का बनाया गया। इसी तरह वो उसे साथ लेकर फिरते थे। उसने देखा कि 10-12 लोगों में उस मुसलमान का हाल सबसे अलग था। वो बात का पक्का था, अच्छी राय देता था, जब माल बढ़ता था तो उसमें से कुछ गरीबों का हिस्सा रखता था, हीरा को अलग कमरे में सुलाता था और रात को बार बार उठकर देखता था कि कोई साथी इधर तो नहीं आया। जब हीरा को उनके साथ रहते हुए कुछ रोज हो गए और उनको इत्मीनान हो गया कि उनकी गैंग की मेंबर बन गई है, तो उसकी चौकसी कम कर दी गई। अब उसने एक रोज हीरा को किसी बहाने से बड़ौद भेजा और हीरा से कहा कि तू वहां तांगे में बैठकर हमारे घर इदरीसपुर चली जाना और वहां जाकर मेरे छोटे भाई से सारा हाल सुनाना और कहना कि तेरे भाई ने बुलाया है और उसको बता देना कि वो यहां आकर ये कहे कि वो लड़की बड़ौद वालों ने शक में पकड़कर पुलिस वालों को दे दी है। हीरा ने ऐसा ही किया। उसका भाई जंगल में गया और अपने भाई से जाकर कहा कि उस लड़की को बड़ौद वालों ने पकड़कर पुलिस को शक में दे दिया है। उसने अपने भाई से कहा कि हीरा को थाने भेज दो और वो जाकर थाने में कहे कि अगर वो मुझे गांव से उठा लाया, किसी तरह मैं छूट कर आ गई हूँ, मुझे अपनी जान का खतरा है। हीरा ने ऐसा ही किया। बड़ौद थाने वालों ने बुढ़ाना थाने से रब्ता कायम किया। वहां पर उस लड़की के अगवा करने की रिपोर्ट पहले ही लिखी हुई थी। लेडीज पुलिस लेकर बुढ़ाना थाने के लोग बड़ौद आए और थाने से हीरा को लेकर हमारे गांव आए। हमने उसे घर में रख तो रख लिया, मगर ऐसी बदचलन लड़की को घर में किस तरह रखे। हीरा ने बताया कि मुझे अगरचे वो उठाकर ले गया था, मगर मैंने अपनी इज्जत की हिफाजत की है। किसी को यकीन नहीं आया। एक पढ़े लिखे रिश्तेदार भी आ गए। उन्होंने कहा डॉक्टरी करा लो। हम दोनों भाई डॉक्टरी के लिए बुढ़ाना अस्पताल उसको लेके गए और ये ख्याल था कि अगर उसकी इज्जत सलामत है तो वापस लाएंगे, वरना मार कर बुढ़ाना की नदी में डाल आएंगे। अल्लाह का करम हुआ कि डॉक्टर ने रिपोर्ट दी कि उसकी इज्जत सलामत है। खुशी खुशी उसको लेकर घर आए, मगर वो अब मुसलमानों का बहुत जिक्र करती थी और बार बार एक मुसलमान लड़के की शराफत की वजह से अपने बच जाने का जिक्र करती थी। वो मुसलमानों के घर जाने लगी। वहाँ एक लड़की ने उसको दोजख का खटका और जन्नत की कुंजी किताब दे दी। मुसलमानों की किताब मैंने घर में रखी देखी तो मैंने उसको बहुत मारा और खबरदार किया कि अगर इस तरह की किताब मैंने घर में देखी तो तुझे काट के डाल दूंगा। मगर उसके दिल में इस्लाम घर कर गया था और इस्लाम ने उसके दिल की अंधेरी कोठरी तो अपने नूर से मुनव्वर कर दिया था। उसने मदरसे में एक मुसलमान लड़की के साथ जाकर एक मौलवी साहब के हाथ पर इस्लाम कबूल कर लिया और चुपके चुपके नमाज सीखने लगी। वो वक्त पर पाबंदी से नमाज पढ़ने लगी। मुसलमान के बाद वो शिर्क के अंधेरे घराने में घुटन महसूस करने लगी। वो बिल्कुल उदास ही रहती। हर वक्त हंसने वाली लड़की ऐसी हो गई जैसे उसका सब कुछ बदल गया हो। न जाने किस किस तरह उसने प्रोग्राम बनाया और फिर घर से चली गई। एक मौलवी साहब उसको अपनी बीवी के साथ फुलत छोड़ आए। फुलत कुछ रोज मौलवी कलीम अहमद सिद्दीकी साहब के घर पर रही। फिर मौलवी साहब ने उसको एहतियात के तौर पर दिल्ली अपनी बहन के पास भेज दिया। वहाँ वो रही। वहाँ उसको बहुत मुनासिब माहौल मिला। वो मौलवी साहब की बहन के यहाँ रही और उनको रानी फूफू कहती थी। मौलवी मोहम्मद कलीम साहब की अहलिया ने भी बहुत प्यार दिया और रानी फूफू ने उसकी बहुत तरबियत की। शायद 1-1.5 साल वो दिल्ली रही। फुलत और दिल्ली के कयाम ने उसको निहायत सच्चा पक्का मुसलमान बना दिया। उसे अपने घर वालों को खुसूसन अपनी माँ से बहुत मोहब्बत थी। उसकी माँ बहुत बीमार रहती थी। एक रात उसने ख्वाब में देखा कि उसकी माँ मर गई है। आँख खुली तो उसको माँ की बहुत याद आई। अगर ईमान के बगैर उसकी माँ मर गई तो क्या होगा, ये सोचकर वो रोने लगी और उसकी चीखें लग गई। घर के सभी लोग उठ गए, उसको समझाया, तसल्ली दी। वक्ती तौर पर वो चुप हो गई, मगर बार बार उसको ख्वाब याद करके रोना आता था। मौलवी मोहम्मद करीम सिद्दीकी साहब को अब्बी जी कहती थी। बार बार वो अपनी माँ को याद करती और घर जाने की इजाजत मांगती, मगर मौलवी साहब ने उसको समझाते कि तुम्हारे घर वाले तुम्हें जिंदा नहीं छोड़ेंगे और मार देंगे। اور اس سے زیادہ یہ کہ تمہیں پھر ہندو بنا لیں گے. ایمان کے خطرے سے وہ رک جاتی مگر پھر اس کو گھر یاد آتا تو گھر جانے کی جیت کرتی. بہت مجبور ہو کر مولوی صاحب نے اس کو اجازت دی مگر سمجھایا کہ تم صرف اپنے گھر والوں کو اسلام کی دعوت دینے کی نیت سے گھر جاؤ, اور واقعی اگر تمہیں اپنے گھر والوں سے محبت ہے تو محبت کا سب سے ضروری حق یہ ہے کہ تم ان کو اسلام کی دعوت دو اور ان کو دوزخ کی آگ سے بچانے کی فکر کرو. ہیرا نے, جس کا نام اب ہیرا ہو چکا تھا, کہا کہ وہ تو اسلام کے نام سے ہی چڑھتے ہیں, وہ ہرگز اسلام نہیں قبول کر سکتے. اس نے گھر میں بتایا تھا کہ مولوی صاحب نے کہا کہ جب اللہ تعالیٰ ان کے سینے کو اسلام کے لیے کھول دیں گے تو پھر وہ کفر اور شرک سے بھی اسی طرح چڑھنے لگیں گے جس طرح اسلام سے چڑھتے ہیں. مولوی صاحب نے اسے کہا کہ تم بھی تو اسلام سے اس طرح چڑھتی تھی جس طرح اب شرک سے نفرت کرتی ہو. اللہ سے دعا کرو اور مجھ سے عہد کرو کہ تم گھر اپنی ماں اور گھر والوں کو دوزخ سے بچانے کی فکر میں جا رہی ہو. اگر تم اس نیت سے جاؤ گی تو اول تو اللہ تمہاری حفاظت کریں گے, اور اگر تم کو تکلیف بھی ہوئی تو تکلیف ہوگی جو ہمارے نبی صلی اللہ علیہ وسلم کی اصل سنت ہے, اور اگر تمہارے گھر والوں نے تمہیں مار بھی دیا تو شہید ہوگی, اور شہادت جنت کا مختصر ترین راستہ ہے, اور یقین ہے کہ تمہاری شہادت خود ان کے لیے ہدایت کا ذریعہ بن جائے گی. اگر تم گھر والوں کو دوزخ سے بچانے کے لیے اپنی جان بھی دے دو گی اور ہدایت پا جائیں گے تو تمہارے لیے سستا سودا ہوگا. مولوی صاحب بتاتے ہیں کہ انہوں نے اس کو 2 رکعت نماز پڑھ کر اللہ سے ہدایت کی دعا کرنے اور دعوت کی نیت سے اپنے گھر جانے کا عہد کرنے کو کہا. وہ دہلی سے پھلت اور پھر ہمارے گھر آئی. ہم لوگ اس کو دیکھ کر آگ ببولا ہو گئے. میں نے اس کو جوتوں اور لاتوں سے بہت مارا. اس نے یہ تو نہیں بتایا کہ وہ کہاں رہی, البتہ یہ بتا دیا کہ وہ مسلمان ہو گئی ہے اور اب اسے اسلام سے کوئی ہٹا نہیں سکتا. ہم اس پر سختی کرتے تو الٹا ہمیں مسلمان ہونے کو کہتی. اس کی ماں بہت بیمار تھی, 2 مہینے کے بعد وہ مر گئی تو اس کو دفن کرنے کے لیے مسلمانوں کے حوالے کرنے کو کہتی رہی کہ میری ماں نے میرے سامنے کلمہ پڑھا ہے, وہ مسلمان مری ہے. اس کو جلانا بڑا جرم ہے مگر ہم لوگ کس طرح اس کو دفن کرتے, اس کو جلا دیا. روز ہمارے گھر میں ایک فساد ہوتا. کبھی وہ بھائیوں کو مسلمان ہونے کے لیے کہتی, کبھی باپ کو. ہم لوگوں نے اس کو میرٹھ اس کے ننیال میں بھیج دیا. اس کے ماموں اس کی مسلمانی سے عاجز آ گئے اور انہوں نے مجھے اور میرے بھائی کو بلایا کہ اس ادھرم کو ہمارے یہاں سے لے جاؤ. ہم لوگ روز روز کے جھگڑوں سے عاجز آ گئے. میں نے بجرنگ دل کے ذمہ داروں سے مشورہ کیا. سب نے اسے مار ڈالنے کا مشورہ دیا. میں اسے گاؤں لے آیا. ایک دن جا کر ندی کے کنارے 5 فٹ گہرا کڈا کھودا. میں اور میرے بڑے بھائی یعنی ہیرا کے والد اس کو گاؤں لے جانے کے بہانے لے کر چلے کہ تیری بوا کیا جا رہے ہے. اس کو شاید سپنے میں اصل حقیقت کے بارے میں معلوم ہو گیا تھا. وہ نہائی اور نئے کپڑے پہنے اور ہم سے کہا کہ چچا آخری نماز تو پڑھ لے دو, جلدی سے نماز پڑھی اور خوشی خوشی دلہن سی بن کر ہمارے ساتھ چل دی. آبادی سے دو راستے سے الگ جانے کے باوجود اس نے ہم سے بالکل نہیں پوچھا کہ بوا کا گھر ادھر کہاں. ندی کے پاس بالکل پاس جا کر اس نے ہنس کر اپنے باپ سے پوچھا, آپ مجھے بوا کے گھر لے جا رہے ہیں یا پیا کے گھر؟ کس دل سے پوری کروں یہ داستان؟ پوری تو کرنی ہی ہے. میرے تھیلے میں 5 لیٹر پیٹرول تھا. ہیرا کا حقیقی باپ اور میں ظالم چچا دونوں کے ساتھ وہ سچی مومنہ اور عاشقہ ہم اس کو لے کر گڈھے کے پاس پہنچے جو ایک روز پہلے پروگرام کے تحت کھودا تھا. اس درندے چچا نے یہ کہہ کر اس پھول سی بچی کو اس گڈھے میں دھکا دے دیا کہ تو ہمیں نرک کی آگ سے کیا بچائے گی, لے خود مزہ چکھ نرک کا. گڈھے میں دھکا دے کر میں نے اس کو اوپر سارا پیٹرول ڈال دیا اور ماچی جلائی. میرے بڑے بھائی یعنی ہیرا کے والد بس روتے ہوئے اس کو کھڑے دیکھتے رہے. جلدی ہوئی ماچس کی تیلی اس پر لگی تو آگ اس کے نئے کپڑوں میں بھڑک گئی. وہ آگ لگتے ہی وہ گڑے میں کھڑی ہو گئی اور جلتی آگ میں ہاتھ آسمان کی طرف اٹھا کر چیخی, میرے اللہ आप मुझे देख रहे हैं ना मेरे अल्लाह, आप मुझे देख रहे हैं ना मेरे अल्लाह, आप मुझसे मोहब्बत करते हैं ना, अपनी हीरा से प्यार बहुत प्यार करते हैं ना, हाँ मेरे अल्लाह आप गारे हीरा से भी मोहब्बत करते हैं और गड़े में जलती हुई हीरा से भी मोहब्बत करते हैं ना, आपकी मोहब्बत के बाद मुझे किसी की मोहब्बत की जरूरत नहीं। उसके बाद उससे जोर जोर से कहना शुरू किया, पिताजी इस्लाम जरूर कबूल कर लेना, मुसलमान जरूर हो जाना, चाचा मुसलमान जरूर हो जाना। उस पर मुझे गुस्सा आ गया और मैं भाई साहब का हाथ पकड़ कर चला आया। भाई मुझसे कहते रहे कि एक बार और समझा बुझा कर देख लेते, मगर मुझे उन पर गुस्सा आया। बाद में वापस आते हुए हमने गड़े के अंदर से जोर जोर से ला इलाहा इल्लल्लाह की आवाज साथी सुनी। हम अपने मजहबी फरीजे को अदा करके चले तो आए, मगर इस शहीद मोहब्बत के ईमान और यकीन की कैफियत में डूबे आखिरी लम्हात और उसमें उसके मुंह से निकलने वाले अल्फाज मुझे दरिंदे और सफाक के पत्थर दिल को टुकड़े टुकड़े कर गए। मेरे भाई यानी हीरा के वालिद घर का कर बीमार पड़ गए, उनके दिल में सदमा सा बैठ गया और ये बीमारी उनके लिए जानलेवा साबित हुई। मन से दो दिन पहले उन्होंने मुझे बुलाया और कहा कि मैंने जिंदगी में जो किया सो किया, मगर अब मेरी मौत हीरा के धर्म पर जाए बगैर नहीं हो सकती। तुम किसी मौलवी साहब को बुला लाओ, मैं भी भाई साहब के हाल की वजह से टूट गया था, हमारे यहाँ मस्जिद के इमाम साहब मिल गए, उनको लेकर आया। उन्होंने उनसे कलमा पढ़ने को कहा, उन्होंने कलमा पढ़ा, अपना इस्लामी नाम अब्दुल रहमान रखा और मुझसे कहा कि मुझे मुसलमानों के तरीके पर मिट्टी दे देना। मेरे लिए बहुत मुश्किल बात थी, मगर मैंने भाई की अंतिम इच्छा पूरी करने के लिए ये किया कि उनको इलाज के बहाने दिल्ली ले गया, वहाँ पर अस्पताल में दाखिल किया, वही उनकी मौत हुई। वो बहुत इत्मीनान से मरे। फिर हमदर्द के एक डॉक्टर से मैंने ये हाल बताया तो उन्होंने वहाँ संगम विहार के कुछ मुसलमानों को बुलाकर उनके कफन वगैरह का इंतजाम किया, मगर भाई के मुसलमान होकर बदने का मुझे बहुत दुख था। भाई साहब के मुसलमान बनने से मुझे यकीन हो गया कि मेरी भाभी भी जरूर मुसलमान हो गई होगी। मुझे ऐसा लगा कि किसी मुसलमान ने हमारे घर पे जादू कर दिया है और दिलों को बांध रखा रहा है कि एक एक करके सब अपने धर्म को छोड़ रहे हैं। तो मैंने बहुत से शयानों से बात की। मैं एक तांत्रिक की तलाश में शामले से ओन जा रहा था, बस में सवार हुआ तो बस किसी मुसलमान की थी, ड्राइवर भी मुसलमान था, उसने टेप में कव्वाली चला रखी थी, बुढ़िया नाम की कव्वाली थी, उसमें हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम को एक बुढ़िया के सताने लेकिन आपके जरिए उसके साथ अच्छे सलूक और उसको समझाने फिर बुढ़िया के मुसलमान हो जाने का किस्सा था। स्पीकर मेरे सर के ऊपर था, बस झुंझाना न रुकी, उस कव्वाली ने मेरी सोच को बदल दिया। मुझे ख्याल हुआ कि जिस नबी का एक किस्सा है वो झूठा नहीं हो सकता। मैं ओन के बजाय झुंझाना उतर गया और ख्याल हुआ कि मुझे इस्लाम के बारे में पढ़ना चाहिए। उसके बाद शामली की बस में बैठ गया, उसमें टेप बज रहा था, पाकिस्तान के मौलवी कारी हनीफ साहब की तकरीर थी, मरने और मरने के बाद के हालात पर उनकी तकरीर थी। मुझे शामली उतरना था मगर वो तकरीर पूरी नहीं हुई थी। शामली अड्डे पर पहुंचकर ड्राइवर ने टेप बंद कर दिया। मैंने तकरीर सुनने के लिए मुजफ्फरनगर का टिकट लिया। बकरा पहुंचकर वो तकरीर खत्म हुई। उस तकरीर ने इस्लाम से मेरे फासले को बहुत कम कर दिया। मैं बुढ़ाना रोड पर उतरा और घर जाने के लिए बुढ़ाना की बस में सवार हुआ। मेरे करीब एक मौलवी साहब बैठ गए, उनसे मैंने कहा कि मैं इस्लाम के बारे में कुछ पढ़ना चाहता हूँ या मालूमात करना चाहता हूँ, आप मेरी इस सिलसिले में मदद करें। उन्होंने कहा आप फुलत चले जाए और मौलवी कलीम सिद्दीकी साहब से मिले, उनसे ज्यादा मुनासिब आदमी हमारे इलाके में आपको कोई नहीं मिलेगा। मैंने फुलत का पता मालूम किया और घर जाने के बजाय फुलत पहुंचा। मौलवी कलीम साहब वहां नहीं थे, अगले रोज सुबह को आने वाले थे। रात को एक मास्टर साहब ने मुझे मौलवी कलीम साहब की किताब आपकी अमानत आपकी सेवा में दी। ये किताब उसकी जबान और दिल को छूने वाली बातों ने मुझे शिकार कर लिया। मौलवी साहब सवेरे के बजाय अगले रोज शाम को फुलत आए। मैंने मगरिब के बाद उनसे मुसलमान होने की ख्वाहिश का इजहार किया और बताया कि मैं मालूमात करने आया था मगर आपकी अमानत ने मुझे शिकार कर लिया। मौलवी साहब बहुत खुश हुए। 31 जनवरी 2000 को मुझे कलमा पढ़ाया, मेरा नाम अब्दुल्ला रखा। रात को मैं वहीं रुका, मैंने मौलवी साहब से एक घंटे का वक्त मांगा और अपने जुल्म और बर्बरियत के नंगे नाच की कहानी सुनाई। مولوی صاحب میری پتی جی ہیرا کی کہانی سن کر دیر تک روتے رہے اور بتایا کہ ہیرا ہماری آج رہی اور میری بہن کے پاس دلی رہی. مولوی صاحب نے مجھے تسلی دی کہ اسلام پچھلے سارے گناہوں کو ختم کر دیتا ہے, مگر میرے دل کو اطمینان نہ ہوا کہ اس درجے صفا کی اور بربریت کو کس طرح معاف کیا جا سکتا ہے. مولوی صاحب مجھ سے کہتے تھے اسلام سے سارے پچھلے گناہ معاف ہو جاتے ہیں, آپ نے اتنے مسلمانوں کو قتل کیا, اب اپنے دل کو اطمینان کے لیے آپ کچھ مسلمانوں کی جان بچانے کی کوشش کریں. قرآن نے کہا کہ نیکیاں گناہوں کو جاہل کر دیتی ہے. چنانچہ اپنے دل کی تسلی کے لیے وہ اور اپنے جرم کی قسمت کو جگانے کے لیے اب میں یہی کوشش کرتا ہوں کہ کسی حادثے میں کسی بیماری میں کوئی مسلمان مرنے جا رہا ہو تو میں اس کو بچانے کی کوشش کروں. یہ بھی مجھے معلوم ہے کہ مرنے والے کو میں بچانے والا کون ہوں, مگر کوشش کرنے والا بھی کرنے والے کی طرح ہوتا ہے, اس لیے کوشش کرتا ہوں. گجرات میں دنگے ہوئے تو میں نے موقع غنیمت جانا, میرے اللہ کا کرم ہے کہ اس نے مجھے خوب موقع دیا. میں نے وہاں پر ہندو بن کر بہت سے مسلمانوں کو محفوظ جگہ پر پہنچایا, پہلے سے خطرے سے ہوشیار کر دیا. پہلے جا کر ہندوؤں کے مشورے میں شامل ہوا اور 10-11 حملوں کی میں نے مسلمانوں کو اطلاع دے کر ان کے گاؤں سے حملے سے پہلے ہی ان کو بھگا دیا. ایک کام تو میرے اللہ نے مجھ سے ایسا کرایا جس سے مجھے بہت تسلی ہوتی ہے. آپ نے سنا ہوگا کہ باؤ نگر میں ایک مدرسے میں 400 بچے کو مدرسے کے اندر جلانے کا پروگرام تھا. میں نے وہاں تھانہ انچارج شرما کو اطلاع دی اور ان کو تیار کیا. حملہ وروں کے آنے کے 10 منٹ پہلے پیچھے کی دیوار میں نے اپنے ہاتھ سے توڑی اور اللہ نے 400 معصوموں کی جان بچانے کا مجھے ذریعہ بنایا. میں 3 مہینے تک گجرات جا کر پڑ گیا. پھر بھی میرے جرم اتنے زیادہ ہے کہ سب کچھ اس کے برابر نہیں ہو سکتا. بس ایک بار مولوی صاحب نے مجھے تسلی دی کہ اللہ کی رحمت کے لیے کیا مشکل ہے کہ موت کا وقت اور بہانہ تو اس نے خود طے کیا ہے. جس اللہ نے آپ کو ہدایت سے نواز دیا وہ اللہ آپ کو معاف کرنے پر کیوں قادر نہیں. اس سے دل مطمئن ہوا. مولوی صاحب نے مجھے اسلام سیکھنے کے لیے جماعت میں جانے کا مشورہ دیا. میں نے 2 ماہ کا وقت مانگا, گاؤں کے مکانات اور زمینیں سستے داموں میں فروخت کی اور دہلی جا کر مکان لیا. بیوی اور 2 بھتیجیوں اور ہیرا کی بہن کو تیار کیا اور فلت لا کر کلمہ پڑھوایا. اس میں مجھے 2 ماہ کے بجائے 1 سال لگا. پھر جماعت میں وقت لگایا. میرا دل ہر وقت اس غم میں ڈوبا رہتا ہے کہ اتنی مسلمان اور پھول سی بچی کا صفا کسی قتل کرنے والا کس طرح معافی کا مستحق ہے. مولوی صاحب نے مجھے قرآن شریف پڑھنے کو کہا اور خاص طور پر سورہ بروج کو بار بار پڑھنے کو کہا. اب وہ مجھے منہ زبانی یاد ہے اور اس کا ترجمہ بھی 1400 سال پہلے کسی سچی بات میرے اللہ نے کہی تھی. مجھے ایسا لگتا ہے کہ غیب سے جاننے والے اللہ نے ہمارا ہی نقشہ کھینچا ہے. اس سورت کو پڑھیے اور ہیرا کی تڑپا دینے والی آخری صداؤں پر غور کریے. میرے اللہ آپ مجھے دیکھ رہے ہیں نا, میرے اللہ آپ مجھے دیکھ رہے ہیں نا, میرے اللہ آپ مجھ سے محبت کرتے ہیں نا, اپنے ہیرا سے بہت پیار کرتے ہیں نا, اے اللہ میرے اللہ آپ گار ہیرا سے بھی محبت کرتے ہیں اور گڑے میں جلتی ہوئی ہیرا سے بھی محبت کرتے ہیں نا, آپ کی محبت کے بعد مجھے کسی کی محبت کی ضرور نہیں. پتا جی اسلام ضرور قبول کر لینا, مسلمان ضرور ہو جانا, چاچا مسلمان ضرور ہو جانا. اللہ تعالیٰ سے دعا ہے کہ مجھ سے کوئی ایسا کام ضرور کرا دے جس سے میرا دل مطمئن ہو جائے کہ میرے مجالم کی تلافی ہوگی. واقعی قرآن کی اس فرمان میں مجھے اسی لا علاج مریض کے لیے بڑا علاج ہے کہ اچھائی یا برائی کو جاہل کر دیتی ہے. اس لیے غسرات فسادات میں کچھ معلوم مسلمانوں کی مدد اور جان بچانے کی کوشش سے میرے دل کو بڑی تسلی ہوئی.